Allahu Akbar, Allahu Akbar. Allahu Akbar, Allahu Akbar. Ashhadu an la ilaha illallah. Ashhadu an la ilaha illallah. Ashhadu anna Muhammadan Rasulullah. أشهد أن محمدا رسول الله هيا للصلاة هيا للصلاة هيا للفلاح
بسم الله الرحمن الرحيم الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين يكنزون الذهب والفضة ولا ينفقونها في سبيل الله وبشرهم بعذاب أليم يوم يحمى عليها في نار جهنم فتكوى بها جباههم وجنوبهم وزهورهم هذا ما كنزتم لأنفسكم فذوقوا ما كنتم تكنزون صدق الله العظيم محترم بزرگ و دوستو رمضان کا مہینہ شروع ہو چکا ہے بھائی الحمدللہ کیا بات کرنا ہے کھانے کی بات نہیں کر سکتے رمضان میں ہے کہ نہیں دوسری بات کرو بھوک لگتی ہے رمضان المبارک کے مہینے میں الحمدللہ اللہ تعالیٰ لوگوں کے دلوں کو نرم کر دیتا ہے کہ نہیں ونٹر میں ہو تب بھی رمضان کے مہینے کے اندر آپ دیکھو گے کہ بھائی ماشاء اللہ لوگوں کے چہروں پر خوشیاں اسمائل آ جاتی ہیں اگر رمضان کے علاوہ میں آپ دیکھو گے تو کسی کو خیریت پوچھنے میں ڈر لگتا ہے کہ یہ جواب دے گا کہ مارے گا ہے کہ نہیں تو یہ رمضان المبارک کا مہینہ بہت ہی برکتوں والا ہے بھائی انسان گھر میں بھی برکتیں دیکھتا ہے جسم کے اندر بھی برکتیں دیکھتا ہے کہ وہ انسان جس کے لیے دو رکعت پڑھنا اگر اس کو کہے کہ بھائی مغرب کے بعد دو رکعت سنت کے بعد دو ایکسٹرا نفل پڑھ لے یہ پہاڑ سے پہاڑ کو ہٹانے کے برابر اتنی مشکل معلوم ہوگی دو رکعت ایکسٹرا پڑھنا لیکن رمضان المبارک کے مہینے میں اللہ کا کیسا فضل ہو جاتا ہے انسان 20 بھی پڑھ لیتا ہے عوابین بھی پڑھ لیتا ہے تہجد کے لیے اٹھنا بھی اس کے لیے مشکل ہو جاتا ہے لیکن وہاں فجر کے لیے چار الارم انف نہیں ہے اور یہاں سحری کے لیے ایک ہی الارم کافی ہو جاتا ہے سبحان اللہ تو بھائی رمضان المبارک کے مہینے میں اللہ تعالیٰ نے ہم کو یہ نیکیوں کا موسم ہے نیکیوں کا سیزن ہے تو رمضان کے فضائل تو ہم پہلے سے سنتے آ رہے ہیں ہمارے ماشاءاللہ جو امام خطیب ہیں جو ہر جمعہ کو کوئی نہ کوئی رمضان اس کے حوالے سے باتیں کرتے ہیں اور آگے بھی کریں گے، ابھی 3 جمعہ باقی ہے. لیکن رمضان کے مہینے میں ایک جو خاص چیز جس کا لوگ اہتمام کرتے ہیں وہ زکوٰۃ ہے. رمضان کے مہینے میں ایک خاص چیز جس کا لوگ کیا کرتے ہیں، اہتمام کرتے ہیں، وہ کیا ہے؟ زکوٰۃ ہے. تو دل میں آیا کہ اسی کے متعلق کچھ باتیں بیان کی جائے. چونکہ پہلا عشرہ بھی ہے، بہت سارے لوگوں نے نکالی ہوگی، اگر اس میں کوئی غلطی ہوئی ہے یا ہے کہ آگے نکالنے والے ہیں، تو انسان ان فضائل کو سن کر، ان باتوں کو سن کر اب یقین کے ساتھ نکالے گا، خوشی کے ساتھ نکالے گا. یہ جو آیت میں نے شروع میں آپ کے سامنے پڑھی ہے، اللہ رب العزت اس آیت کے اندر زکوٰۃ نہ نکالنے والوں کے لیے، یا جو نکالتے ہیں لیکن کم نکالتے ہیں، اس کے لیے ایک سخت وعید اور تھریٹ بیان فرمائی ہے اللہ تعالیٰ نے. اللہ تعالیٰ فرماتے ہیں والذین یکنزون الذهب والفضۃ، کہ لوگوں میں بعض لوگ ایسے ہیں کہ جن کو اللہ نے خوب مال دیا ہے، سونا دیا ہے، چاندی دیا ہے. کیونکہ سونا اور چاندی ہی اصل کیا ہے؟ مال ہے. سونا اور چاندی ہی کیا ہے؟ یہ اصل مال ہے. اسی کے حساب سے ملک کی کرنسی کیا ہوتی ہے؟ چھپتی ہے. اس لیے قرآن نے جو اصل کرنسی ہے اس کو ذکر فرمایا کہ والذین یکنزون الذهب والفضۃ، کہ وہ لوگ جن کو اللہ نے سونا اور چاندی دیا ہے، ولا ينفقونها فی سبیل اللہ، اللہ تعالیٰ فرماتے ہیں کہ پھر وہ اللہ کے راستے میں خرچ نہیں کرتے. اللہ کے راستے میں خرچ کرنے کا مطلب کیا ہے؟ یعنی وہ جو مال اللہ نے اس کو دیا ہے، اس مال کے اندر اللہ تعالیٰ نے جو حق فرض رکھا ہے، جو حقوق واجبہ رکھے ہیں، اس مال کے اندر اللہ نے جو اپنا اور غریبوں کا حق رکھا ہے، وہ واجب اور فرض حق بھی وہ لوگ ادا نہیں کرتے. تو اللہ تعالیٰ فرماتے ہیں کہ فبشرہم بعذاب علیم، ان کے لیے آپ خوشخبری دے دو، بشارت دے دو عذاب علیم کی، ایک دردناک عذاب کی بشارت دے دو. اب وہ عذاب کیا ہوگا؟ آگے اللہ تعالیٰ اس کو خود بیان فرماتے ہیں، یوم یحمی علیہا فی نار جہنم فتکوا بہا جباہم وجنوبہم، کہ یہ جو مال جس کو اللہ نے اس کو دنیا میں دیا تھا، اور اس مال کی زکوٰۃ ادا کرنے کے لیے اس کو کہا گیا تھا کہ اس مال کی زکوٰۃ تجھ کو ادا کرنا ہے، اور اس نے ادا نہیں کی، اس کو جمع کر کر کے رکھتا رہا، تو اللہ تعالیٰ فرماتے ہیں کہ اسی مال کو قیامت کے دن، اسی سونے اور چاندی کو اللہ رب العزت جہنم کی آگ کے اندر میلٹ کریں گے، اس کو پگھلایا جائے گا. یحما علیہا، اس کو پگھلایا جائے گا. فی ناری جہنما و تکوا بہا جباہم و جنوبہم و ظہورہم، اللہ تعالیٰ اسے میلٹ کیے ہوئے گولڈ کو، اسے میلٹ کیے ہوئے چاندی کو، اس کی پیشانی کے اوپر، اس کے بازو کے اوپر، اس کے بیک کے اوپر گرم گرم اس تپتے ہوئے سونے اور چاندی کو لگائے گا، اس کو چپکائے گا تاکہ اس کو احساس ہو، یہ سزا اس کو دی جائے. یعنی جس مال کو تو اپنے لیے پراؤڈ سمجھتا تھا کہ یہ مال میرے ساتھ ہمیشہ رہنے والا ہے، یہ مجھے بچائے گا، اسی مال کو اللہ تعالیٰ اس کی کس کا بنائے گا؟ اس کے عذاب کے لیے استعمال کرے گا. تو یہ اللہ تعالیٰ نے اس آیت کے اندر ولا ينفقونها کا مطلب یہ بیان فرمایا کہ جو واجب اور ضروری حق اللہ نے تمہارے ذمے رکھے ہیں اپنے مال کے اندر، اس کو ادا کرنا تمہارے لیے ضروری ہے. اور صرف قرآن کی ایک آیت نہیں ہے، ایسی کہیں آیت آپ لے لیجئے جس میں اللہ تعالیٰ نے ایسی تھریٹ بیان فرمائی ہے. وعید اس لیے بیان کی جاتی ہے کہ انسان دو چیزوں کی وجہ سے کوئی کام کرتا ہے، یا تو بشارت ہوتی ہے، اس کو کچھ ریٹرن میں ملنے والا ہوتا ہے، یا اس کو کسی چیز کا ڈر ہوتا ہے. انسان سپیڈنگ اس لیے نہیں کرے گا تاکہ اس کو ڈر ہے کہ فائن لگے گا، تو انسان ڈر کی وجہ سے بچتا ہے. تو یہ آیت تو میں نے قرآن کریم کی پڑھی، لیکن قرآن کی ایک دوسری سورت ہے جس کے اندر بھی اللہ رب العزت کیا بیان فرماتے ہیں، وَيْلٌ لِكُلِّ هُمَزَةٍ لُمَزَةٍ، وَيْلٌ لِكُلِّ، سارے لوگ جانتے ہیں، سارے لوگ پڑھتے ہیں کہ ہلاکت ہے، عذاب ہے. کن لوگوں کے لیے؟ جن لوگوں کے اندر عادت ہوتی ہے لوگوں کے اندر عیب نکالنے کی، بس ان کا کام ہی ہوتا ہے کہ لوگوں کے اندر فولٹ تلاش کریں کہ اس کے اندر کیا خرابی ہے، اس کے اندر کیا، اس کا کیا پرابلم ہے، اس کا کیا پرابلم ہے. تو اللہ تعالیٰ فرماتے ہیں کہ ایسے لوگوں کے لیے ہلاکت ہے، عذاب ہے، ہمزت اللمزہ. اور دوسرے لوگوں کو قرآن بیان فرمایا جن کو لوگوں کو تانا دینے کی عادت ہوتی ہے، بات بات میں تانا دیتے ہیں، کسی بیچارے سے کوئی غلطی ہو گئی، बीवी से कोई गलती हो गई तो आप जब भी मौका आएगा उसको सुनाता ही रहेगा, उसको ताना ही देता रहेगा, तेरे बाप ने तो मुझे पूछा भी नहीं, तेरे भाई ने तो मुझे पूछा भी नहीं, ये भी नहीं किया, वो भी नहीं किया। ये बहुत ही बुरी आदत है, ये बहुत ही क्या है, बुरी आदत है। अगर सोचो कि अगर हमने कितने गुनाह किए हैं, अगर हमारे हर गुनाह के ऊपर अल्लाह हमको रिमाइंड कराए, जब हम अल्लाह के सामने हाथ उठाएं कि अल्लाह मेरे तेरे पास ये चीज़ मांगने आया हूँ, मुझे ये चीज़ अता फरमा, और अल्लाह की तरफ से ये जवाब आए कि तूने तो पिछली नमाज भी नहीं पढ़ी, तूने तो ये भी नहीं किया, तूने तो ये भी नहीं किया, तो हमें कुछ मिलने वाला है? तो कुरान फरमाते हैं वैलुल लिकुल्लि हुमज़ातिल लुमज़, हलाकत है किन लोगों के लिए, जो लोगों के अंदर ऐब तलाश करते हैं, लोगों को ताने देते हैं। फिर आगे फरमाया अल्लज़ी जमा मालं वअद्दा, सिर्फ इनके लिए हलाकत नहीं है, आज़ाब इनके लिए नहीं है, कहा आज़ाब इनके लिए भी है कि जो माल को जमा करते हैं, जमा माल वअद्दा, और फिर उसको गिन गिन के रखते हैं, लाल को अलग रखते हैं, ग्रीन को अलग रखते हैं, ब्लू को अलग रखते हैं, फिर रोज़ाना चेक करते हैं कि उसमें कुछ बढ़ा के नहीं, निकालने की तो बात ही नहीं, रोज़ाना गिन गिन के अलग अलग ये करके रखे निकाल, यानी मैं ये करने का ये नहीं कह रहा हूँ कि जो ऑप्शनल है, यानी जो हक अल्लाह ने फ़र्ज रखा है, जो कंपल्सरी रखा है उसको भी नहीं निकालते। यहसबु अन्न मालहु अखलदा, कुरान कहता है कि उनका गुमान ये है कि ये माल को हम जमा करेंगे ना तो ये माल की वजह से हम क्या हो जाएंगे, सेफ हो जाएंगे, माल की वजह से हमको कोई तकलीफ नहीं पहुंचा सकता, हमको लंबी जिंदगी मिल जाएंगी, परमानेंट हो जाएंगे हम लोग। कुरान कहता है कि कल्ला लयम बदन फिल हुतमा, उनको हुतमा के अंदर डाला जाएगा। फिर कुरान खुद बोलता है मा अदराका मल हुतमा, तो अल्लाह ताला फरमाते हैं नारुल्लाहिल मुकदा, कहा कि ये ऐसी भड़कती हुई आग है, ऐसी भड़कती हुई आग है, और नारुल्लाहिल मुकदा यानी ये कोई आग इंसान की जलाई हुई नहीं है कि आपने 999 कॉल कर दिया, उन्होंने आकर उसके ऊपर मिट्टी डाल दी, पाउडर डाल दिया, उन्होंने उसके ऊपर पानी डाल दिया और उस आग को बुझा दिया जाए, नहीं, कहा कि ये अल्लाह की जलाई हुई आग, नारुल्लाहिल मुकदा, और कैसी आग है, तत्तलियु अलल अफ़इदा, कहा कि ये कोई मामूली आग नहीं, जिस्मों को तो छोड़िए, कहा कि ये दिल तक पहुंच जाएगी, तत्तलियु अलल इन्नहा अलैहिम मुसदा फी अमदिन मुमद। तो कुरान की ऐसी कई सारी आयतें हैं भाई कि जिसमें वईद बयान फरमाई गई है उन लोगों के लिए जो माल का हक है, वाजिब जो ज़कात है उसको अदा नहीं करते। अब सवाल होता है कि भाई अल्लाह ताला ने इतनी सख्त वईद बयान फरमाई माल के न अदा करने के ऊपर, हक के वाजिब और ज़कात को न अदा करने के ऊपर, हाँ क्यों, क्योंकि इसलिए कि ये जो कुछ भी अल्लाह ने हमको दिया है वो सब किसका दिया हुआ है, अल्लाह का दिया हुआ है। इंसान कहता है ना मेरा है मेरा है मेरा है, आँख बंद हो गई फिर कह के मेरा है, आँख बंद कर फिर बता कि ये तेरा है, अभी तो आंख बंद भी नहीं हुई, अभी तो इंसान जिंदा है और बच्चे कैलकुलेशन करना शुरू कर देते हैं कि बा अब्बू का मैंने स्टेटमेंट देखा है कि इतना है तो इतना तो मिलेगा, और बाद तो निकम में ऐसे भी हो गया अल्लाह की बना कि वो क्या, इसीलिए क्या कहा कि नबी अलैहिस्सलाम के माल में मीरास नहीं चलती है, सुभान अल्लाह, मेरे आपके माल में मेरे मरने के बाद मेरा माल किसका हो जाएगा, मेरी औलाद का हो जाएगा, जिसको मैं पीछे छोड़ के गया हूं उनको मिलेगा, नबी के माल में मीरास नहीं चलती, नबी जो कुछ भी छोड़ के जाता है वो सब उम्मत का है, नबी के किसी रिश्तेदार को नहीं मिलता है, क्यों, बहुत सारी वजूहात मुहद्दिसीन ने लिखी है, उसमें से एक वजह यह लिखी है कि नबी के माल में मीरास इसलिए नहीं चलती है कि नऊज़ु बिल्ला अगर किसी ने नबी के मौत की तमन्ना की कि नबी मर जाए और उसका माल मुझे मिल जाए, वो ईमान से निकल जाए, तो मसला ही अल्लाह ने खत्म कर दिया कि नबी के माल में मीरास ही नहीं चलती है। तो जो कुछ भी अल्लाह ने हमको दिया वो सब किसका है, अल्लाह का है। आप सोच रहे होंगे कि दुकान तो मैंने खोली है, टैक्सी तो मैं करता हूं, मेहनत तो मैं करता हूं, मैं तो ये करता हूं, तो आप करते हैं, ये सब असबाब है, लेकिन ग्राहक को भेजने वाला, कस्टमर को भेजने वाला भी कौन है, अल्लाह है। तुम पूरे दिन खोल के बैठे रहो, ये अल्लाह ने निजाम बनाया है ना, हमने कोई कॉन्फ्रेंस तो नहीं की थी कि भाई इतने लोग जूतों की दुकान बनाएंगे, इतने लोग ये ग्रोसरी की दुकान बनाएंगे, इतने लोग गैरेज बनाएंगे, इतने लोग टैक्स, नहीं, सब जिसके दिल में जो बात आई वो खोल के बैठा हुआ है, लेकिन कस्टमर भेज कौन रहा है, अल्लाह भेज रहा है। मैं खोल के बैठा रहा हूं, अल्लाह की जात है, अल्लाह की जात गनी है, अगर वो किसी को ना भेजना चाहे तो वो किसी को ना भेज, بہت سی مرتبہ مجھے آپ کو یہ تجربہ ہوتا ہے کہ ایک ہی لائن کے اندر چار دکانیں لگی ہوئی ہیں, تین چار دکانیں لگی ہوئی ہیں, آپ گھر سے ارادہ کر کے چلے ہیں کہ مجھے نمبر ون میں جانا ہے, مجھے نمبر ون میں جانا ہے. اب آپ مسجد سے نکلے ہیں چلتے ہوئے, لیکن راستے میں کوئی آدمی آپ کو مل گیا, آپ باتوں کے اندر آپ نکل گئے آگے, دوسرے اور تیسرے کی طرف نکل گئے, تب آپ کو احساس ہوا کہ بھائی مجھے کوئی چیز خریدنا ہے, تب انسان کہے گا کہ یار مجھے پیچھے نہیں جانا ہے, یہیں سے خرید لیتا ہوں. تو یہ آپ نہیں آئے ہیں کیونکہ اس کے حق میں اللہ نے روزی نہیں رکھی تھی, اللہ نے تیرا جانا اسی جگہ مقدر لکھا تھا, اس لیے تم وہاں گئے. کسٹمر بھیجنے والی ذات, لانے والی میری اور آپ کی نہیں ہے, ہم تو سب اسباب اختیار کرتے ہیں, اصل بھیجنے والی ذات تو اللہ کی ہے. مفتی تقی صاحب دامت برکاتہم العالیہ کے بھائی مرحوم محمد زکی کیفی انتقال کر گئے, فرما دیں کہ حضرت مفتی صاحب نے ان کا واقعہ لکھا ہے کہ حضرت ان کی کتابوں کی دکان تھی, ان کی کیا تھی, کتابوں کی دکان تھی لاہور میں یا کراچی میں تو صدر بازار کے اندر, تو حضرت کی کتابوں کی دکانیں تھی. تو فرما رہے ہیں اپنا ان کا واقعہ کہ میرے, یعنی تجارت کے اندر اللہ تعالیٰ جب انسان تجارت کرتا ہے بزنس کرتا ہے تو اللہ تعالیٰ کی قدرت کے نمونے انسان کو دیکھنے کو ملتے ہیں کہ اللہ تعالیٰ کس طرح لوگوں کو روزی پہنچاتا ہے, اللہ کی قدرت کیسے کام کرتی ہے. تو فرمایا کہ ایک دن میں صبح میں اٹھا ہوں, تو صبح میں اٹھا تو میں دیکھ رہا ہوں کہ بہت تیز سے بارش ہو رہی ہے, موسلا دھار بارش ہو رہی ہے, اور کہا کہ اتنی تیز بارش ہے کہ بازاروں میں کہیں کہیں اینچ پانی بھرا ہوا ہے, بازاروں میں کہیں کہیں اینچ کیا بھرا ہوا ہے, پانی بھرا ہوا ہے. تو جب میں صبح اٹھا ہوں تو میرے دل میں خیال آیا کہ بھائی اب بازار جا کے کیا کروں گا, تیز بارش ہو رہی ہے, بازاروں میں پانی بھرا ہوا ہے, اور پھر میری تو کتاب کی دکان ہے, تو کوئی گروسری کی دکان تو نہیں ہے, کتاب کو تو مشکل سے لوگ خریدتے ہیں. بھائی آج کل تو لوگوں کے اندر کتابیں خریدنے کا ذوق ہی کہاں ہے. ابھی اگر جو لوگ نیوز پڑھتے ہیں تو انہوں نے نیوز میں پڑھا ہوگا کہ پچھلے کچھ دنوں میں یا پچھلے سال یا اسی سال کی بات ہے, پاکستان لاہور کے اندر بک فیئر ہوا تھا, پاکستان لاہور کے اندر کیا ہوا تھا, بک فیئر ہوا تھا. بک فیئر جانتے ہیں نا کہ پوری دنیا سے لوگ آتے ہیں کتابیں بیچتے ہیں, اور میں اپنی بات نہیں کہہ رہا ہوں, آپ اس کو گوگل پہ سرچ بھی کر سکتے ہیں, نیوز میں آیا تھا, کہا کہ پورے دن کے اندر پورے جب تک یہ بک فیئر چلا ہے کتنی کتابیں بکی ہیں, 36-35 بکس, اور کہا کہ اس کے مقابلے میں 1200 شاورما لوگوں نے کھائے ہیں, 1200 شاورما اور 35-35 بکس. یہ ہمارا آج کیا ہو گیا, حال ہو گیا, ہم کتابوں سے بالکل کیا ہو گئے, دور ہو گئے. یہ لائبریری پڑی ہوئی ہے, پکار دیے کہ بھائی آؤ بیٹھو پڑھو, مجھے کوئی پڑھنے والا ہے کہ نہیں, کوئی نہیں, کوئی پڑھنے والا نہیں. اچھا کتابوں کا لوگ پڑھنے کا شوق ہی لوگوں سے ختم ہو گیا, اور پھر ہمیں شکایت ہوتی ہے کہ بھائی ہمارے علم میں اضافہ نہیں ہوتا ہے, پھر دنیا جو ہم کو بیچتی ہے ہم خرید لیتے ہیں کیونکہ ہمارے پاس اپنا کوئی نالج, اس نے کہا تو اس کو بھی سچا مان لیا, اس نے کہا تو وہ بھی مان لیا, کیونکہ تو نے کبھی پڑھا ہی نہیں ہے کوئی بات. تو فرما دے کہ میں صبح اٹھا تو دل میں خیال آیا کہ دکان کھول کے کیا کروں گا, میری تو کتابوں کی دکان ہے, کوئی مشکل سے آیا, اور پھر بارش ہو رہی ہے, بازاروں میں پانی بھرا ہوا ہے, جا کے کروں گا کیا. لیکن حضرت مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ کے صحبت یافتہ تھے, بزرگوں کی صحبت میں بیٹھنے سے, ایک ہے دیندار ہونا الگ بات ہے, ایک ہے دین کی سمجھ ہونا, یہ الگ بات ہے. یہ اللہ تعالیٰ سے دین کی سمجھ مانگنی چاہیے کہ اللہ مجھے دین کی انڈرسٹینڈنگ عطا فرما. انسان پانچ وقت کی نمازیں تو پڑھ لیتا ہے, از اے ڈفرنٹ تھنگ, لیکن ایک ہے دین کی سمجھ کہ کون سے وقت میں کون سا فیصلہ کرنا ہے, اس میں شریعت کے مطابق فیصلہ کرنا ہے, شرعی سمجھ انسان کے اندر آ جائے. تو کہا کہ چلو بارش ہو رہی ہے لیکن میرا کام تو کیا ہے, دکان کھولنا ہے, رزق دینے والی ذات تو کس کی ہے, اللہ کی ہے. تو کہا کہ میں دل تو نہیں مان رہا تھا لیکن چھاتا لے کے میں اپنی دکان کو چلا گیا, اور اپنے کپڑے کو بچاتے ہوئے جو کہ بازار میں پانی بھرا ہوا تھا, چھاتا لے کر میں اپنی کہاں دکان کھول کے بیٹھ گیا. اب جیسے ہی دکان کھولی ہے تو میرے دل میں یہ بات آئی کہ بھائی اتنی بارش میں کوئی آنے والا تو ہے نہیں, لیکن چلو کم از کم قرآن کی تلاوت ہی کر لو, ویسے بھی فارغ بیٹھا ہوں. تو میں قرآن کھول کے بیٹھ گیا, تو کہا کہ جیسے ہی ابھی قرآن کھول کے میں بیٹھا ہوں تو کہا کہ ایک آیا, ابھی ایک سے نہیں نمٹا تھا بھائی دوسرا آیا, دوسرے سے نہیں نمٹا تھا تیسرا, اسی طرح جو میرا نارمل روٹین تھا پورے دن میں مشغول رہا. تو پھر میں نے اللہ کا شکر ادا کیا کہ میرا کام کیا ہے, میرا کام کیا ہے, میرا کام کوشش کرنا ہے, اصل اس کو بھیجنے والی ذات تو کس کی ہے, اللہ کی ہے. میں کسی کو اپنے پاس لانے والا نہیں ہوں, तो इंसान ये क्लेम नहीं कर सकता कि ये माल मेरा है। अल्लाह ने जो कुछ भी इंसान के पास है वो किसका दिया हुआ है? अल्लाह का दिया हुआ है। फिर अल्लाह ने ये चीज़ें हमको अता फरमाई। अवलम यरौ अन्ना खलकना लहुम मिम्मा अमिलत अयदीना अनआमन, अल्लाह ताला कहते हैं फहुम लहा मालिकून, हमने तुमको उसका मालिक बनाया। तो भाई ये माल अल्लाह का, अल्लाह ने हमको दिया, ठीक है। तो जिसका माल हो वो माल अगर वो हमसे मांगे, दुनिया में अगर किसी इंसान ने मुझे माल दिया हो कि भाई ये माल अपने पास रखो और फिर मुझे मांगो तो मैं मना कर सकता हूँ? तो जिस जात का दिया हुआ ये माल है, सारा का सारा अल्लाह का है, ठीक है ना। तो भाई अगर अल्लाह हमसे ये कहे कि मैं तुमको माल की ज़रूरत है, माल तुम अपने पास रखो, मुझे पूरा माल नहीं चाहिए, ओनली 2.5%, अगर अल्लाह ये कहता कि भाई 2.5% तुम्हारे लिए हैं और रेस्ट ऑफ मेरे लिए हैं, तब भी कोई जुल्म नहीं था। अगर अल्लाह ये कहता कि भाई तुम्हें अपनी ज़रूरत के लिए 2.5% रख लो अपने पास और जो बचा हुआ है वो किसको लो? मेरे रास्ते में। लेकिन अल्लाह को पता है कि ये लोग कमज़ोर है भाई, खाने वाले लोग हैं, इनको माल की हिर्स रहती है, इनको माल की ज़रूरत रहती है। तो अल्लाह ने कहा कि 2.5% कि मेरे लिए, और मेरे लिए भी अल्लाह ने कहा कि जो गरीब हैं, जो मुस्तहिक है, जो फ़कीर है, उनके लिए माल तो निकाल दें। हदीस पाक में क्या आया, नबी अलैहिस्सलाम फरमाते हैं कि जिस माल के साथ ज़कात का माल मिल गया, जिस माल के साथ ज़कात का माल, जब ज़कात की बात आती है ना तो ज़कात निकालने वाले जो होते हैं वो तीन तरह के होते हैं, उसकी तीन कैटेगरी हो जाती है। एक तो वो होते हैं जो लमसम वाले होते हैं, क्या होते हैं? लमसम, कि चलो आई थिंक इतना है चलो निकाल दो। एक कैटेगरी तो वो है कि जो बिल्कुल निकालती ही नहीं, मैंने मेहनत किया है, मैं क्यों किसी को दूँ अपना मेहनत से कमाया हुआ। और तीसरी कैटेगरी वो क्या है कि वो बराबर काउंट नहीं करते, बराबर हिसाब नहीं, नहीं, जब अल्लाह के लिए निकाल रहे हैं तो पूरा हिसाब करके निकाले, पूरे के पूरा क्या करके निकाले, हिसाब करके निकाले। क्यों? क्योंकि अगर एक रुपया भी ज़कात का तुम्हारे पास रह गया, एक पाउंड भी तुम्हारे पास रह गया, नबी अलैहिस्सलाम फरमाते हैं कि अगर तुम्हारे माल के साथ ज़कात का एक रुपया भी मिल गया, एक पैसा भी मिल गया, तो ये एक रुपया तुम्हारे सारे माल को हलाक करने के लिए काफ़ी है। हाफ, 2.5% इंसान से मांग रहे हैं, तो इंसान को खुशी खुशी देना चाहिए। कौन अल्लाह का हक समझ कर दे, अल्लाह का हुक्म समझ कर दे कि उससे मुझे क्या मिलेगा, अल्लाह की रजा मिलेगी। उससे क्या मिलेगा मुझे? अल्लाह की रजा मिलेगी। और निसाब के सिलसिले में ये बात याद रखनी चाहिए, ज़कात किन लोगों के ऊपर वाजिब होती है? ज़कात उन लोगों के ऊपर है जिसके पास 52.5 तोला चांदी या उसकी नकद या उसकी कीमत उसके पास मौजूद है। आजकल के हिसाब से रफली 496 पाउंड के करीब हो जाता है, 496 पाउंड। अगर इतने पैसे किसी के पास है और उसके ऊपर साल गुजर गया है तो उसको ज़कात देनी पड़ेगी। अच्छा, फिर साल गुजरने की बात आती है ना तो बहुत सारे लोग कन्फ्यूज़ होते हैं। वो ये समझते हैं कि एवरी पाउंड, जो भी माल उसके पास है, हर पैसे के ऊपर साल गुजरना ज़रूरी है। ऐसी बात नहीं है, ऐसी बात ये उस इंसान के लिए है कि जो पहले उसके पास कभी इतने पैसे नहीं थे, पहली मर्तबा वो साहिब निसाब बना है, पहली मर्तबा ये कर लो कि उसके पास 496 पाउंड पहली मर्तबा आए हैं, तो अब उसके ऊपर साल गुजारना ज़रूरी है। लेकिन आप पहले से ज़कात अदा करते हुए आए हैं, ज़कात अदा करते हुए आए हैं, मिसाल के तौर पर ले लीजिए कि आप पहली रमज़ान को ज़कात अदा करते हैं, ठीक है, पहली रमज़ान को आपके पास 1000 पाउंड था, ठीक है। अब जब दूसरी रमज़ान आ गई और पहली रमज़ान के ऊपर आपके पास कितना पाउंड है? जितना भी हो, जितना भी हो, 1000 हो, 4000 हो, 10000 हो, 50000 हो या 1,00,000 हो, उस तमाम रकम के ऊपर आपको ज़कात देनी पड़ेगी। बीच में जो ऐड हुआ, जो कम हुआ, उसको कंसिडर नहीं किया जाएगा। हिसाब कहाँ पर लगाया जाएगा? आखिर के अंदर। अगर आप पहली रमज़ान को ज़कात निकालते हैं और अगर उससे एक दिन पहले 50,000 भी आपके पास आ गए हैं तो उसके ऊपर भी ज़कात देनी पड़ेगी आपको। और ज़कात निकल कर फारिग हो गए और फिर दूसरे दिन 50,000 आए तो उस पर अगले साल आएगा, ये मामला ख़त्म हो गया। तो ये साल गुजरने का मतलब ये है, इसमें कन्फ्यूज़ नहीं होना चाहिए। अल्लाह ताला अमल की तौफीक दे।
Assalamu alaikum wa rahmatullahi wa barakatuh. Just a couple of important announcements, inshallah. Firstly, alhamdulillah, we are honored to have a special guest next Friday at joining us, inshallah, for a special bayan. It's Mufti Suleiman Mulla from South Africa, who will be delivering a talk. Do not grieve. Allah is with us, inshallah, us on Friday the 14th of March, which is next Friday after Asr Salah, inshallah ta'ala. All brothers are humbly requested to attend that, inshallah. He's an international speaker, very world renowned and very knowledgeable, alhamdulillah. Lots of benefit to be had from him, inshallah. And we're very lucky to have him here, inshallah. Secondly, on the first Tarawih, we announced the Project 313 in commemoration of the Sahaba who partook in the Battle of Badr, which is essentially a fundraising campaign to cover the essential funding costs of the masjid, specifically around the utility bills, gas bills and the water bills, which this year are going to be over £26,000 this year. Alhamdulillah, what we're looking for is at least 313 people to donate £7 or more on a monthly basis. You'll notice there's some posters being put up and there's a couple of pop-up banners as well. The actual link is on the website, so if you go onto the website, inshallah, click on donate, it will take you to the page where you click on the 313 and then you can set up a monthly recurring donation, inshallah, which could be a sadaqah jariyah for yourself or for your loved ones. And you know, as I said, we're looking for, inshallah, 313 people, so it's affordable, less than the cost of a burger and chips these days, inshallah, so that, you know, it's affordable to everybody and everybody can partake in all of the activities that take place and you can get the benefit from that. Just to give you a summary of those, alhamdulillah, over 250 children in the madrasa, over 1,000 people a week pray salah here, at least 700 namazis take place, individual people pray every day. We've got over 50 students in the alim class as well. MashaAllah, many people read the tilawat of the Quran. All of the things, all of the dini activities, the dawah work, the tablighi work, all of those activities, by donating at least £7 a month, inshallah, you can have a share in that as well. Jazakallah khairan. Assalamu alaikum.
Allahu Akbar, Allahu Akbar. Ashhadu an la ilaha illallah. Ashhadu an la ilaha illallah. Ashhadu anna Muhammadan Rasulullah. Ashhadu anna Muhammadan Rasulullah. هيا للصلاح هيا للصلاح هيا للفلاح هيا للفلاح الله أكبر الله أكبر لا
الحمد لله الحمد لله الذي زين الشهور بشهر رمضان الذي أنزل فيه القرآن هدى للناس وبينات من الهدى والفرقان وزين الليالي بليلة القدر هي خير من ألف شهر أشهد أن لا إله إلا الله وحده لا شريك له شهادة ينال بها الشاهد دار الرضوان وأشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله الذي دعا الخلق إلى التوحيد والإيمان صلى الله تعالى عليه وعلى آله وأصحابه وأتباعه وزرياته ما دارت القمران أما بعد فيا معشر الإخوان قد مضى عليكم سبع رمضان هو شهر قال فيه حبيب الرحمن هو شهر من صامه وقام فيه إيمانا واحتسابا غفر له ما تقدم من ذنبه شهر فيه للصائم فرحتان، فرحة عند فطره وفرحة عند لقاء ربه، شهر تفتح فيه أبواب الجنان وتسلسل فيه مردة من الجن والشيطان، شهر فيه ليلة هي خير من ألف شهر، شهر ولخلوف فم الصائم أطيب عند الله من ريح المسك يجده أهل لقان، شهر أوله رحمة وأوسطه مغفرة وآخره عتق من النيران. فيا أيها المفرطون في طاعة المنان اغتنموا الفرصة واستبقوا الخيرات، فهل جزاء الإحسان إلا الإحسان، أعدوا الزاد ليوم المعاد فإن ربكم لبالمرصاد، عليكم بتقوى الله وإحياء أخيرة العشرة بالاعتكاف والقيام، فإنه من سنن سيد الأنام صلى الله عليه وسلم، وكان عليه الصلاة والسلام إذا دخل العشر الأواخر أحيا ليله وأيقظ أهله، وهو مغفور له ما تقدم من ذنبه وما تأخر. فإن أحسن الكلام كلام الله الملك العلام. قل يا عبادي الذين أسرفوا على أنفسهم لا تقنطوا من رحمة الله، إن الله يغفر الذنوب جميعا إنه هو الغفور الرحيم. بارك الله لنا ولكم في القرآن العظيم، ونفعنا وإياكم بما فيه من الآيات والذكر الحكيم. أقول قولي هذا، أستغفر الله لي ولكم ولسائر المسلمين فاستغفروه إنه هو الغفور الرحيم. الحمد لله، الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه، ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله، أرسله الله تعالى إلى كافة للناس بشيرًا ونذيرًا وداعيًا إلى الله بإذنه وسراجًا منيرًا، وقال تعالى مخبرًا وآمرًا: إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليمًا. اللهم صلِّ وسلِّم وعنِم وبارِك على سيدنا ومولانا محمد، وعلى أزواج سيدنا ومولانا محمد، وعلى أصحاب سيدنا ومولانا محمد. وقال النبي صلى الله عليه وسلم: أرحم أمتي بأمتي أبو بكر رضي الله تعالى عنه، وأشدهم في أمر الله عمر رضي الله تعالى عنه، وأصدقهم حياء عثمان رضي الله تعالى عنه، وأقضاهم علي رضي الله تعالى عنه، وفاطمة سيدة نساء أهل الجنة رضي الله تعالى عنها، والحسن والحسين سيدا شباب أهل الجنة رضي الله تعالى عنهما، وحمزة أسد الله وأسد رسوله رضي الله تعالى عنه. اللهم اغفر للعباس وولده مغفرة ظاهرة وباطنة لا تغادر ذنبا. الله الله في أصحابي لا تتخذوهم غرضا من بعدي، فمن أحبهم فبحبي أحبهم، ومن أبغضهم فببغضي أبغضهم، وخير القرون قرني، ثم الذين يلونهم ثم الذين يلونهم. اللهم أعز الإسلام والمسلمين، وأذل الشرك والمشركين. اللهم انصر إخواننا المسلمين المستضعفين في كل مكان وحين. اللهم انصر إخواننا المسلمين المستضعفين في غزة. اللهم كن لهم مؤيدا وظهيرا، اللهم كن لهم مؤيدا وظهيرا، اللهم كن لهم معينا ونصيرا، اللهم أطعمهم من جوع وآمنهم من خوف. اللهم إنا نسألك العفو والعافية في ديننا ودنيانا أهلنا ومالنا. اللهم استر عوراتنا وآمن روعاتنا. اللهم نجعلك في نحورهم ونعوذ بك من شرورهم. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. اذكروا الله العظيم الجليل يذكركم، ولذكر الله أكبر، والله يعلم ما تصنعون.
Allahu Akbar, Allahu Akbar, Allahu Akbar, Allahu Akbar. Ashhadu an la ilaha illallah, ashhadu an la ilaha illallah. Ashhadu anna Muhammadar Rasulullah, ashhadu anna Muhammadar Rasulullah. Hayya 'alas salah, hayya 'alas salah, hayya 'alal falah, hayya 'alal falah. Qad qamatis salah, qad qamatis salah. Allahu Akbar, Allahu Akbar, la ilaha illallah.
الله أكبر الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين آمن الرسول بما أنزل إليه من ربه والمؤمنون كل آمن بالله وملائكته وكتبه ورسله لا نفرق بين أحد من رسله وقالوا سمعنا وأطعنا غفرانك ربنا وإليك المصير لا يكلف الله نفسا إلا وسعها لها ما كسبت وعليها ما اكتسبت ربنا لا تؤاخذنا إن نسينا أو أخطأنا ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين الله أكبر سمع الله لمن حمده الله أكبر الله أكبر الله أكبر الله أكبر الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين والتين والزيتون وطور سينين وهذا البلد الأمين لقد خلقنا الإنسان في أحسن تقويم ثم رددناه أسفل سافلين إلا الذين آمنوا وعملوا الصالحات فلهم أجر غير ممنون فما يكذبك بعد بالدين أليس الله بأحكم الحاكمين الله أكبر سمع الله لمن حمده الله أكبر الله أكبر
الله أكبر. الله أكبر. السلام عليكم ورحمة الله. السلام عليكم ورحمة الله. استغفر الله استغفر الله استغفر الله. اللهم إنا على ذكرك وشكرك وحسن عبادتك. اللهم ربنا أبدنا من أزواجنا وذرياتنا قرة أعين إماما. اللهم إنا نسألك حسن التوفيق وتمام التوفيق. اللهم إنك عفو كريم رحيم تحب العفو فاعف عنا يا كريم فاعف عنا يا كريم فاعف عنا يا كريم. اللهم أجرنا من النار اللهم أجرنا من النار اللهم أجرنا من النار. اللهم نسألك الجنة ونعوذ بالله من النار ونعوذ بالله من النار ونعوذ بك من سخطك وغضبك والنار. اللهم نسألك حسن الخاتمة ونعوذ بك من سوء الخاتمة. اللهم نعوذ بك من جهد البلاء ودرك الشقاء وسوء القضاء والشماتة العداء. اللهم ثبتنا على الإيمان اللهم ثبت أولادنا على الإيمان وأمتنا على الإيمان وأمتنا على الإيمان. اللهم اغفر اللهم لجميع المسلمين والمسلمات والمؤمنين والمؤمنات الأحياء منهم الله يا قاضي الحاجات ويا حل المشكلات. أجهنا 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 سمينا وعطانا برحمتك يا رب العالمين.